अब हामी परमेश्वरको वचन सुन्न जाँदैछौ अनि मलाई यस्तो लागेको छ जब परमेश्वरको वचन हामी सुन्छौं कसरी सुन्छौं हामी एकदमै ध्यान दिन पर्ने यो परमेश्वरको वचन हो अनि परमेश्वर पवित्र आत्मा आफैले नै यो वचन चाहिँ हामीले ध्यानसँग सुन्यौं भने सुन्ने मानिसको आवाज मात्र होइन कि भित्र हामीहरूको अन्तस्करणमा परमेश्वर स्वयं बोल्नुहुन्छ हामीसँग अनि हामीले आवाजै नभएको स्वरमा परमेश्वरको वचन सुन्न सक्नेछौ परमेश्वरले यहाँ भित्र बोल्नुहुन्छ अनि यसै कारण आज बिहान जो तपाईँहरूसँग म भन्न लागेको कुराहरू थुप्रै कुराहरू छन् तर मैले अघि भनिहालेँ मैले कतिवटा कुराहरू अघि समर्पणको बेलामा कतिवटा कुराहरू भनेर तपाईँहरूको समय लिए म धेरै समय लिन चाहन्न एक दुईवटा कुराहरू जो प्रभुले मलाई यो छर्ने र कटनी गर्ने कुरोको विषयमा बताउनु भएका एक दुईवटा कुराहरू जो जानिराखेका कुराहरू नै हुन् ती कुराहरू म तपाईँहरूसँग आज भन्न लागिराखेको छु हामीले जानेकै कुराहरू हुन् एउटो कुरो चाहिँ छरेन भनेदेखि कटनी हुँदैन सबैलाई थाहा भएको कुरो हो कि हामीले बिउ नै छरेनौ भनेदेखि बाली काट्ने कुरै हुँदैन बाली काट्नु हो भनेदेखि बिउ छर्न पर्छ बाइबलको एउटा पद म त्यस विषयमा पढिदिउ तपाईँहरूलाई यो हितोपदेशको बीसको चारमा लेखेको रहेछ जाडोमा नजोत्ने अल्छेले फसलको समयमा भिख माग्दै हिँड्नु पर्छ र पनि केही पाउँदैन त्यो जाडोको समयमा बिउ छर्ने समयमा अल्छी गरेर सुतिरहने मान्छे पछिबाट कटनी काट्ने समयमा फसलको बेलामा उसी त केही पनि हुँदैन अरे अरूहरूले त फसल बटुलेर ल्याउँछन् धनसारमा थुपार्छन् भकारीमा थुपार्छन् उसित त केही पनि हुँदैन अनि त्योभन्दा पनि अझ दुःखको कुरो चाहिँ यहाँ त के भन्छ भने भिख माग्दै हिँड्नु पर्छ र पनि केही पाउँदैन भिख माग्दै हिँड्न पर्छ त्यसले र पनि केही पाउँदैन किन भन्दाखेरि उसले छर्ने काम गर्दै गरेन छर्ने काम गर्दै गरेन यसकारण कटनी केही पनि छैन धेरै क्रिस्चियनहरूको जीवन त्यस्तो छ तपाईँको जीवनमा आशिष नै छैन आशिष नै छैन अनि किन आशिष छैन भन्दाखेरि छर्ने काम गर्नु नै भएको छैन कटनीको त कुरै छैन बाली काट्ने काम कसरी हुने अर्को चाहिँ फेरि दोस्रो कुरन्ती 9:10 लेखेको रहेछ थोरै छर्नेले थोरै कटनी गर्दछ धेरै छर्नेले धेरै कटनी गर्दछ भनाइको अर्थ चाहिँ एक मुठी छर्ने मान्छेले त्यो छरेको बिउबाट सायद उसले हुन्छ कति पाथी अन्न बटुल्न सक्ला तर एक पाथी छर्नेले वा त एक मुरी नै छर्नेले कति धेरै उसले बटुल्न सक्दछ जुन नापले हामीहरू दिन्छौ त्यही नापले हामीहरूलाई फिर्ता दिइन्छ भनेर लुकाको 6:38 लेखिएको छ जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ जति हामी दिन्छौ नि प्रियहरू हो त्यही हिसाबले परमेश्वरले हामीलाई पनि दिनुहुन्छ एक मुठी अन्न छर्नेले जति उसले पाउँछ एक पाथी छर्नेले त्योभन्दा कति गुणा बढी पाउँछ किन भन्दाखेरि जुन नापले उसले छर्यो नि त्यस नापले नै उसले पाउँछ। डालोमा कति लगाउँछौ हामीहरू, यो डालोमा कति लगाउँछौ, यही हिसाबले परमेश्वरले हामीहरूलाई पनि दिनुहुन्छ। जति लगाउने, एक रुपियाँ लगाउनेले एक रुपियाँको हिसाबले नै पाउँछ, दस रुपियाँ लगाउनेले त्यही हिसाबले, सय रुपियाँ लगाउनेले त्यही हिसाबले, हजार रुपियाँ लगाउनेले त्योभन्दा बढी लगाउनेले, जति यो परमेश्वरको भण्डारको लागि डालोमा लगाइन्छ त्यही हिसाबले नै उसले पाउँछ। यो पनि हामीले जानिराखेकै कुरो, नयाँ कुरो होइन। अर्को चाहिँ मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ, यो गलाती छैटौं अध्यायको आठ सात पदमा, मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। कति मानिसहरू शरीरका लागि मात्रै रोप्छन्, जति पैसा आउँछ, रुपियाँ पैसा आएको लुगा फाटा घर गहनाहरू वा त खाना पिउनौ मोज मजाका कुराहरूमा नै खर्च गर्छन् उनीहरूले, शरीरका कुराहरूमा नै, अनि त्यसको कटनी चाहिँ विनाश हुन्छ, अन्त्यमा गएर उसले केही पनि पाउँदैन, एकछिनको मजा पाउँछ होला, पछिबाट त्यो गइहाल्छ। तर जसले परमेश्वरको कामको लागि छर्दछ परमेश्वरले उसलाई त्यस हिसाबले आशीर्वाद दिनुहुन्छ। तपाईँको जीवन नि तपाईँले कस्ता खालका कुराहरूमा लगाउँदै हुनुहुन्छ, तपाईँको समय नि, तपाईँको सम्पत्ति, तपाईँको शक्ति कस्ता खालका कुराहरूमा रोप्दै हुनुहुन्छ तपाईँ? संसारकै लागि हो भनेपछि एक दिन हो तपाईँले धेरै धन सम्पत्ति जम्मा गर्न सक्नुहोला, घर बनाउनु होला, गाडी किन्नु होला, थुप्रै कुराहरू, एक दिन मर्ने समय आउँछ, सबै कुरो छोडेर जानुपर्छ, आमाको गर्भबाट नाङ्गै आउनुभयो, नाङ्गै फर्किजानुपर्छ, तपाईँले वास्तवमा केही पनि पाउनु भएन। यसकारण हामीले चाहिँ मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्दछ। अर्को कुरो चाहिँ मानिसले थोरै रोप्दछ अनि धेरै पाउँदछ, त्यो एउटा अर्को प्रकृतिको एउटा थम्बको नियम हो कि, थोरै रोप्दछ धेरै बटुल्छ। यो परमेश्वरको राज्यका यस्ता नियमहरू छन्, हामीले जुन हिसाबले दिन्छौ नि त्यही हिसाबले नै हामीले परमेश्वरबाट पनि पाउँछौ। प्रभुको कामको निम्ति अलिअलि मात्रै दिने मान्छे त्यसको जीवनमा जहिले पनि त्यसले धेरै पाउन सक्दैन, जति दिन्छ त्यही हिसाबले नै परमेश्वरले त्यसलाई पनि दिनुहुन्छ। जोरपातीको अहिले भवन निर्माणको कामको लागि रुपियाँ पैसा उठाउने काम हुँदैछ, अनि हाम्रो अहिले त उहाँ पास्टर हुनुभयो, पास्टर प्रेम श्रेष्ठले एकपल्ट भन्नुभएको जोरपातीमा भेटी, विशेष भेटी उठाउने दिनमा उहाँले के भन्नुभयो भनेदेखि, आजको यो भेटी चाहिँ भवन निर्माणको लागि विशेष भेटी हो। अनि उहाँले के भन्नुभयो भने, विशेष भनेको चाहिँ विशेष हो, यसकारण अस्ति तपाईँले जति भेटी ल्याउनु भयो त्यही भेटी नै यहाँ डालोमा लगाउनुहुन्छ भने के विशेष भयो र त्यो? त्यो त विशेष त भएन नि। विशेष भेटी भनेको विशेष भेटी नै हो, उहाँले त्यो बताउनु भएको। अनि हामीले यो कुरो सिक्न पर्छ प्रियहरू हो, हामीले जब दिन्छौ नि जुन हिसाबले हामी दिन्छौ त्यही हिसाबले नै हामीलाई पनि दिइन्छ, अनि दिँदै बेलामा चाहिँ धेरै नै। एकपल्ट पत्रुसले प्रभुलाई यो प्रश्न सोधेको थियो, यो मर्कुसको दश अध्याय अठाइस उन्तिस तीसमा पढ्यौं है। पत्रुसले उहाँलाई भन्न लागे, हेर्नुहोस् हामीहरूले सबै छोड्यौं र तपाईँको पछि लागेका छौं। पत्रुसको भनाइ चाहिँ के भनेदेखि, प्रभु हेर्नुहोस् हामीले त तपाईँको लागि त सबै कुरो छोड्यौं, घर बार छोड्यौं, आफ्ना जालहरू छोड्यौं, डुङ्गा छोड्यौं, सबै काम व्यवसायहरू छोड्यौं, तपाईँको पछि लागेका छौं, हामीले त सबै छोड्यौं, आफ्ना आमा बाहरू छोड्यौं, आफ्ना साथी सङ्गीहरू छोड्यौं, तपाईँको पछि लागेका छौं, हामी चाहिँ के पाउने? पत्रुसको भनाइ चाहिँ त्यो भन्न त यहाँ त त्यसरी त सोधेन, तर पत्रुसको भनाइ चाहिँ त्यही नै थियो।
29-30 पदमा येशूले भन्नुभयो, म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो खातिर र सुसमाचारको खातिर घर कि दाजुभाइ कि दिदी बहिनी कि आमा कि बाबु कि बाल बच्चाहरू कि जग्गा जमिन छोड्छ, 30 पदमा त्यसले खेदको साथ साथ 100 गुणा बढ्दा घरहरू दाजुभाइहरू दिदी बहिनीहरू आमाहरू बालकहरू र जग्गा जमिन अहिले यही समयमा पाउनेछ र आउँदो जगतमा अनन्त जीवन। पत्रुसको भनाइ चाहिँ थियो, प्रभु हामीले त तपाईँको लागि यो पनि छोड्यौँ यो पनि छोड्यौँ यो पनि छोड्यौँ यो पनि छोड्यौँ तपाईँको लागि, अनि हामीले चाहिँ के पाउने? अनि प्रभुले के भन्नुहुन्छ, पत्रुस जो तिमीले मेरो निम्ति तिमीले छोड्यौ त्याग अपनायौ त्याग गर्यौ 100 गुणा बढी, तिनै कुराहरू 100 गुणा बढ्छ, घरहरू दाजुभाइहरू दिदी बहिनीहरू आमाहरू बालकहरू जग्गा जमिन अहिले यही समयमा यही जीवनमा पाउनेछौ अनि आउँदो जगतमा अनन्त जीवन 100 गुणा बढी। प्रियहरू हो, परमेश्वरको कामको निम्ति हामीले दिएका कुराहरू परमेश्वरले लिएर हामीलाई गरिब बनाउनुहुन्न। परमेश्वरले जुन नापले हामीहरू दिन्छौं त्यही नापले परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। यसै कारण हो हामीले कन्जुसियाँ गर्नुहुन्न परमेश्वरलाई दिने कुरोमा। त्यो 10 अंशको बारेमा के लेखिएको छ, 10 अंश दिने कुरो, हामी प्रभुलाई यति धन्यवाद चढाउँछौं। म त यहाँ पास्टर अशोकसँग सामुसँग उनीहरूसँग कुरा गर्छु, हामीको ज्ञानेश्वर मण्डलीलाई प्रभुले 10 अंश दिने कुरोको सम्बन्धमा यति राम्ररी सिकाउनु भएको छ, यति आशिष दिनुभएको छ, हामी त प्रभुको कामको लागि दिन सिक्दैछौ। म एउटा प्रश्न सोध्छु, तपाईँहरूले प्रभुको लागि 10 अंश दिँदै हुनुहुन्छ, तपाईँहरू कतिजना 10 अंश दिनुभएको कारणले गरिब हुनुभयो? हात उठाउनुहोस् त, एउटै पनि देखिन हात। तपाईँहरू भन्नुहुन्छ हामीले 10 अंश दिइराखेका छौ, हामीहरूको मनमा आनन्द छ, खुसी छ, सन्तुष्टता छ, हामी प्रभुमा आशिष पाएका छौ। कतिजना भन्नुहुन्छ 10 अंश दिएको कारणले हामीले आशिष पाएका छौ? हालेलुया, लो हात धर्नुहोस्, प्रभुलाई धन्यवाद। यदि तपाईँले अझसम्म दिनुभएको छैन भने दिनुहोस् है। तर 10 अंश भनेको कुरो नि प्रियहरू हो, बाइबलले त के भन्दछ, मलाकीको 3 अध्यायमा 9 पदमा श्राप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरू मलाई लुट्दछौ, तिमीहरू सम्पूर्ण जातिले 10 अंश नदिने मानिसहरूले चाहिँ परमेश्वरको भाग खोसेर खाइराखेका छन्, परमेश्वरलाई लुट्ने। परमेश्वर भन्नुहुन्छ लुटेराहरू भन्नुहुन्छ परमेश्वरले, तिमीहरूमाथि श्राप परेको छ भन्नुहुन्छ। अनि श्राप परेको मानिसलाई कहिल्यै पनि आशिष हुँदैन प्रियहरू हो, कहिल्यै पनि पुग्दै पुग्दैन, रुपियाँ पैसा पनि पुग्दैन, खानु लाउनु पनि पुग्दैन, शान्ति पनि हुँदैन, सफलता पनि हुँदैन, कुनै कुरोमा कुनै प्रकारको आशिष पनि हुँदैन, पुग्दै पुग्दैन। तर 10 पदमा भन्दछ जम्मै 10 अंश भण्डारमा ल्याऊ, जम्मै 10 अंश, थोरै हिस्सा मात्र होइन, 10 अंश भनेको चाहिँ 10 अंश, कुनै कुरोको 10 भाग गरेर 1 भाग चाहिँ 10 अंश हो, यो चाहिँ परमेश्वरको भाग हो। जम्मै 10 अंश भण्डारमा ल्याऊ र मेरो घरमा भोजन रहोस्, यसरी मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु कि वर्षाउँदिन। जम्मै 10 अंश, ओ परमेश्वर बाबु यो महिना त पुगेन मेरो, होइन प्रियहरू हो,
पुग्यो कि पुगेन त्यो कुरो त पछिको कुरो, सबैभन्दा पहिले कुरो जब तपाईँले पैसा पाउनुहुन्छ प्रभुलाई भन्नुहुन्छ धन्यवाद परमेश्वर बाबु तपाईँको अनुग्रहले यो मैले पाएँ, यो दशौं अंश चाहिँ तपाईँको छुटाउने काम, यताउता तिरो भारो गरेर यताउता ऋण तिरेर त्यो गरेर जुठो ल्याउने कुरो होइन कि चोखो छै, सबभन्दा चोखो भाग पहिलो भाग परमेश्वरको छुटाउने काम जम्मै भन्दछ है। यसकारण दशौं अंश दिन्छ, यो पालि चाहिँ अलि पुगेन, यसकारण यो सधैँ मैले 500 रुपियाँ दिन्थे भने यो पालि चाहिँ 400 मात्र दिन्छु, त्यो दशौं अंश भएन। तपाईँको हिसाब गर्न भूल भयो, तपाईँ फेल हुनुभयो, प्रमोसन पाउँदैन त्यस्ताहरूले। धेरैजना प्रभुका बालक बालिकाहरू एउटै क्लासमा कति वर्षदेखि बसिराखेका छन्, चार क्लासमा बसेको बसेकै छ, प्रमोसन हिसाब गर्नै जान्दैनन्। यो पालि चाहिँ दशौं अंश 500 दियो, अर्को पालि चाहिँ 300 मात्रै दिन्छ, अनि उनीहरू पुग्दै पुग्दैन भने त कहाँ दशौं अंश भने 500 भने त 500 नै हो नि, 300 त होइन नि। यसकारण प्रमोसन हुँदैन है। म त अगाडि यहाँ आउनुभन्दा अगाडि त स्कुलमा म्याथ्स पढाउँथे, अनि मेरा केटाहरूले के भन्थे अरे, यो गुरुबाले हाँसी हाँसिकन हामीलाई लडाउँछ भन्थे अरे, जाँचको बेलामा त आलु खायो। तर त्यसै कारण मैले चाहिँ हिसाबको चाहिँ त्यही भनेको तपाईँहरूले हो कि, यसै कारण हो पुरा त्यो केटोले पनि त जब खाजा ल्यायो नि, पाँचवटा रोटी दुईवटा माछा उसित थियो, जम्मै नै ल्याएर प्रभुको हातमा दियो नि उसले। उसले भनेन होइन एउटा चाहिँ म आफै राख्छु, यो चारवटा दिएर दियो माछा, होइन पाँचवटा रोटी दुईवटा माछा जम्मै नै प्रभुको हातमा दियो उसले, अनि प्रभुले आशिष दिनुभयो, अनि खाने काम गर्दै बेला ऊ आफैले पनि खायो अगायो, ऊ पनि ऊ चाहिँ भोकै रहेन। बाइबलको एउटा बडो राम्रो पद लेखेको रहेछ, यो चाहिँ म पढेर सुनाउँछु। उपदेशकको 11:3 बादल पानीले पूर्ण भयो भने त्यसले जमिनमा पानी बर्साउँछ, बादल पानीले पूर्ण भयो भने, अनि पानी चाहिँ कहाँबाट गएको, यहाँबाट गएको पानी हो। कसरी गयो, पानी भएर गएन, बाफ भएर गयो, बाफ भएर गयो, बादल भयो माथि, अनि त्यहाँदेखि त्यो बादलमा जमा भयो, अनि त्यो बादल देख्दाखेरि एकदमै त्यहाँदेखि कालो हुँदै आयो, त्यो बादल पानीले पूर्ण भयो, त्यहाँदेखि धरर पानी पर्यो। के भएको, त्यो बादल पानीले पूर्ण भयो, त्यो पानी कहाँबाट गयो, यहाँबाट गएको पानी हो, बाफ भएर गयो, माथि पानी भयो, अनि पूर्ण भएपछि बर्स्यो। हामीले दिएका कुराहरू नै माथि जान्छ, पूर्ण हुन्छ, अनि त्यहाँदेखि आशिषको रूपमा पर्नेछ, आशिषको झरी, थोपा होइन, एक एकवटा थोपा होइन, आशिषको झरी, बादलले पानीले पूर्ण भयो भने त्यो फर्छ। अर्को यहाँ मैले त्यो पनि लेखेको रहेछु, त्यो आश्चर्य कर्म कहिले भयो, कानाको बिहेमा जब ती 6 घ्याम्पा भरिभरि पानी तिनीहरूले भरे, आधी मात्रै भरेको घ्याम्पा होइन कि पुरै पुरै टम्मै 6 घ्याम्पा भरि पानी भरे तिनीहरूले, पुरा भरे, अनि चाहिँ त्यो घ्याम्पा र पानी चाहिँ असल दाखमध्य भयो, पुरा भर्नुपर्छ प्रियहरू हो। त्यो विधवाले पनि भाँडा ल्याउन लगाए, तेल खन्याउन लागेको जति भरेको तेलको भाँडा चाहिँ एकापट्टि अलग राखेको, काम लाग्दो छ, तिनीहरू भरिएका छन्, अलग राख्नुपर्छ, किनकि त्यो चाहिँ तेल बेचेर त्यसबाट पैसा ल्याएर त्यहाँदेखि ऋण तिर्न पर्छ, छोराहरूलाई उकास्न पर्छ, उनीहरूको लागि जीवनभरि खाने कुरोको लागि जोहो गर्ने पैसा आउन पर्छ, भरेका भाँडाहरू। यसकारण तपाईँले जति दिनुहुन्छ नि त्यस हिसाबले तपाईँले आशिष पाउनुहुन्छ। गुरुआमाले एउटा कथा भन्नुहुन्थ्यो अगाडि, धेरै अगाडि, 50 पनि भयो होला, गुरुआमाले के भन्नुहुन्थ्यो भनेदेखि, उहाँ गान्तोकमा तुले बाजे भन्ने एकजना बाजे हुनुहुन्थ्यो अरे, तुले उहाँको नाउँ चाहिँ, अनि अलि मान्छे अलिकति बेसी ज्ञान भएर पनि होला कि क्या हो कुनै, अनि कामै नपाउने, दुःख निवारक समितिमा काम गर्नुहुन्थ्यो अरे,
अनि मुर्दाहरू लगेर घाटमा लगेर जलाउने काम पनि गर्नु. कहिले काहीँ त अस्पतालबाट बोक्ने मान्छे भएन भनेदेखि आफैले पनि ढाडमा बोकेर लैजानु हुन्थ्यो अरे घाटमा जलाउनको लागि. पछिबाट त काम पाउनु भएन छ र त्यहाँदेखि चाहिँ उहाँले हजामको काम गर्ने विचार गर्नुभयो अरे. हजामको काम गर्ने विचार, त्यहाँदेखि मसिन पनि थिएन त, कैँची थियो अरे, काइयो होला कैँचो थियो. त्यहाँदेखि बस्थ्यो अरे फुटपाथमा बस्थ्यो अरे, अनि मान्छे राखेर केस काट्ने. कति हो दाई? आठ आना. त्यति बेलामा चाहिँ हामीको उतातिर सोह्र आनाको एक रुपियाँ हुन्थ्यो, एक आनाको चार पैसा, चौसठी पैसा. आठ आना भनेको चाहिँ बत्तीस पैसा, आधा चौसठीको आधा रेट नै आठ आना हो. एकजना छिटो आयो अरे, दाई केस काटौँ भनेको. कति हो? आठ आना. हत्तरी त्यति महँगो, त्यो त साह्रो महँगो भयो आठ आना. होइन भइगयो नि भइगयो, बस्नुहोस् न, त्यो साह्रो महँगो, म त आठ आना त दिन्न. कति दिने त? चार आना. लौ त बस्नु, त्यहाँदेखि बस्थ्यो अरे. त्यहाँदेखि बसेर त्यहाँदेखि केस काटिदियो अरे. केस काटेर भरे अब काटिसकेपछि यताउता गर्यो, त्यहाँदेखि एउटा ऐना निकालेर देखाउनु पर्ने अरे, केस काटे चाहिँ मिलेको छ कि मिलेको छैन भनेर. त्यो ऐना हेर्दा त त्यो केटा त्यस्तो हेरेन, होइन यो के काट्यो यस्तो, एकापट्टि मात्रै काटे त यतापट्टि काट्या छैन भन्दाखेरि सुले दाईले के भने, होइन अघि नै मैले तपाईँलाई भनिहालेँ नि, पुरै काट्नका लागि आठ आना लाग्छ, तपाईँले चार आना मात्रै दिन्छु भन्नुभयो, यसकारण मैले चार आनाको काटिदिएको. यतापट्टि मात्रै काटेको रहेछ, यतापट्टि त त्यस्तै रहेछ अरे. आज धेरै क्रिस्चियनहरू त्यस्तै छन्, आठ आना दिनुपर्नेमा उनीहरू चार आना दिएर भइहाल्छ, त्यहाँ अलिकति खुत्रुको लगाइदिए भइहाल्छ नि, आइहाल्छ नि आशिष. आउँदैन प्रियहरू त्यसरी आउँदैन. जति तपाईँ दिनुहुन्छ नि, जुन नापले तपाईँले दिनुहुन्छ त्यही नापले तपाईँले फिर्ता हुन्छ. यसकारण हामीले कन्जुसै गर्नु भएन, कन्जुसै गर्नु भएन. अब एउटा कुरो हेर्नुहोस् है, यो छर्ने र रोप्ने कुरोको विषयमा हामी के पढ्छौँ भने, हाम्रो परमेश्वर बाबु चाहिँ एकजना किसान हुनुहुन्छ. यहाँ नेपालको भाषामा चाहिँ ज्यापु भन्ने पनि हुन्छ. योहन्नाको पन्ध्र अध्यायको एक पदमा, योहन्ना पन्ध्रको एकमा प्रभुले भन्नुभयो, साँचो दाखको बोट म हुँ, मेरो पिता चाहिँ किसान हुनुहुन्छ. हाम्रो परमेश्वर पिता चाहिँ किसान हुनुहुन्छ, अनि यीशु मसीह प्रभु आफैले भन्नुहुन्छ, म चाहिँ साँचो दाखको बोट भन्नुहुन्छ. भनाइको अर्थ चाहिँ परमेश्वर पिताले मलाई रोप्नु भएको हो. यीशु प्रभु भनाइको अर्थ चाहिँ त्यही नै हो, म चाहिँ साँचो दाखको बोट भने मेरो पिता किसान भने मेरो पिताले मलाई रोप्नु भएको हो. हाम्रो परमेश्वर बाबुलाई चाहिँ छर्ने रोप्ने र कटानी गर्ने कुरोको राम्रो ज्ञान भएको. अब हेर्नुहोस् है, अनि उत्पत्तिको पहिलो अध्यायको एघार पदमा हामी पढ्छौं, परमेश्वरले भन्नुभयो, भूमिले वनस्पति बिउ हुने बोटहरू र आफ्ना आफ्नै किसिमका बिउ हुने फल वृक्षहरू पृथ्वीमा उमारोस्. तब त्यस्तै भइहाल्यो. किन होला परमेश्वरले बिउ हुने बोटहरू र आफ्ना आफ्नै किसिमका बिउ हुने फल वृक्षहरू भनेर किन किन बिउ हुने, किन बिउ हुने याद छ तपाईँलाई? किनकि त्यो बिउ चाहिँ रोपेपछि त्यो बिउबाट चाहिँ उम्रेर आउँछ, टुसा पलाउँछ, उम्रेर आउँछ, अनि पौधा निस्कन्छ त्यहाँबाट, अनि त्यस प्रकारले अनि रुख हुन्छ, अनि रुखले फेरि फल दिन्छ, अनि त्यो फलभित्र पनि बिउ नै हुन्छ, अनि त्यो बिउ चाहिँ रोप्नु पर्छ, बिउ चाहिँ छर्नु पर्छ. अब परमेश्वरले यो गर्नुभयो, एकको एघारमा चाहिँ परमेश्वरले बोल्नुभयो अनि भइहाल्यो, त्यस्तै भइहाल्यो. तर गइकन दोस्रो अध्यायको आठ पदमा हामीले के पढ्छौँ, दोस्रो अध्यायको आठ पदमा, अनि परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा
लगाउनु भयो. अङ्ग्रेजीमा चाहिँ लेखेको छ गड प्लान्टेड अ गार्डन. प्लान्टेड भनेर लगाएको छ. भनेको परमेश्वरले चाहिँ रोप्नु भयो. परमेश्वरले भन्नुभयो उज्यालो होस्, उज्यालो भइहाल्यो. ग्रह चन्द्र ताराहरू सूर्य चन्द्रहरू त्यस्तै भइहाल्यो. जे जे परमेश्वरले भन्नुभयो त्यस्तै भइहाल्यो. परमेश्वरले किन भन्नुभएन एउटा बगैँचा होस् भन्नुभएको भए बगैँचा हुने थिएन र बगैँचा हुने थिएन होला. हुने थियो किनकि परमेश्वरले भनेपछि त जे कुरो परमेश्वरले भन्नुहुन्छ त्यस्तो नै भइहाल्दो रहेछ. तर किन परमेश्वरले बगैँचा होस् भनेर भन्नु भएन? किनकि परमेश्वरले एउटा नियम परमेश्वरले बनाउनु भएको बिउ रोपेर त्यसबाट चाहिँ पौधा निस्कन पर्छ, रुख निस्किन पर्छ. यसै कारण अदनको बगैँचा बनाउँदै बेलामा पनि परमेश्वरले अदनको बगैँचा होस् भनेको भएदेखि अदनको बगैँचा हुन सक्ने थियो. तर त्यसरी परमेश्वरले गर्नुभएको भएदेखि परमेश्वरले आफ्नो वचन आफैले काटे जस्तै नै परमेश्वर असत्य ठहरनु हुने थियो. यसै कारण परमेश्वरले बिउ रोप्नुभयो अनि त्यहाँबाट बोट निस्क्यो. अनि बोटमा फल फल्यो अनि फलभित्र पनि बिउ छ अनि त्यो बिउ फेरि फैलिएर गयो अनि त्यहाँदेखि फैलिँदै पनि जंगल भयो. कति राम्रो परमेश्वरले जो आफ्नो नियम बनाउनुहुन्छ नि त्यो नियम परमेश्वरले काट्नुहुन्न. आफैले बनाउनु भएको नियमको विरुद्धमा परमेश्वर कहिले पनि चल्नुहुन्न. त्यो बिउभित्र जीवन छ, त्यो बिउभित्र जीवन छ. अनि यसै कारण त्यो चाहिँ गाडेपछि चाहिँ रोपेपछि चाहिँ त्यो जीवन चाहिँ मर्छ. त्यो मरेपछि चाहिँ त्यहाँबाट त्यहाँदेखि बौरी उठाएको जीवन निस्कन्छ. यो परमेश्वरको हामी मरेकाहरूलाई चाहिँ गाड्छौ, रोप्दैनौ. हामी धापासीमा मान्छेहरू रोप्दैनौ, गाड्छौ. ए फलाना भाइ त गयो, हामी गएर धापासीमा रोपेर आएको भन्दैनौ. गाडेर आएको भन्छ. मरेको छ भने त गाड्छ नि, कहाँ कहाँ रोप्छ र हो कि रोप्दैन. यसकारण जति चाहिँ मरेको छ तिनीहरूलाई चाहिँ गाड्ने काम. तर जसमा चाहिँ जीवन छ त्यसलाई चाहिँ रोप्ने काम. अनि अचम्मको कुरो चाहिँ के भनेदेखि त्यो जीवन छ नि त्यो मरेकालाई गाडेकाहरू चाहिँ पहिल्यैबाट मरिहाल्छन्, मरिसकेपछि तिनीहरूलाई चाहिँ गाड्छ, दबाउँछ पनि भन्छन्, गाड्छ तिनीहरू त मरेकाहरूलाई चाहिँ गाड्छ. तर जिउँदो छ भनेदेखि त्यो चाहिँ गाडिसकेपछिबाट रोपिसकेपछिबाट मात्रै मर्छ त्यो चाहिँ. प्रभुले युहन्नाको 12:24 भन्नुभयो गहुँको दाना जमिनमा परेर मरेन भने त्यो एक्लै रहन्छ, मरेन भने त्यो एक्लै रहन्छ, तर मर्यो भने त्यसले धेरै फल फलाउँछ. देख्नुहुन्छ? यसकारण चाहिँ मरेकाहरू चाहिँ पहिले नै मरिहाल्छन्, त्यस्ताहरू चाहिँ हामी रोप्दैनौ, त्यस्ताहरू चाहिँ गाडिदिन्छौ. तर जिउँदाहरूलाई चाहिँ रोप्ने काम हुन्छ. रोपेपछि उनीहरू जिउँदैछन्, रोपेपछि त्यो बिउ चाहिँ मर्नुपर्छ. मरेर त्यहाँबाट चाहिँ बौरी उठाएको जीवन निस्केर आउँछ. त्यो चाहिँ बोट हुन्छ अनि त्यसले चाहिँ धेरै फल फलाउँछ. परमेश्वरलाई धेरै छोरा छोरीहरू चाहिएको, परमेश्वरलाई धेरै छोरा छोरीहरू चाहिएको. रोमी आठ अध्यायको उन्तिसमा किनभने जस जसलाई उहाँले अघिबाटै चिन्नु भएको छ उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपमा बनाउनलाई पनि र धेरै भाइहरू मध्ये उहाँ जेठो हुन् भनेर पनि अघिबाटै नियुक्त गर्नुभयो। परमेश्वरलाई धेरै छोरा छोरीहरू चाहिएको परमेश्वरलाई। हिब्रूको दोस्रो अध्यायमा 11 पद, किनकि पवित्र तुल्याउने पनि र पवित्र हुने पनि सबै एउटै बाटो हुन्, त्यसै कारण तिनीहरूलाई यसो भनेर भाइ भन्नलाई उहाँ शर्माउनु भएन। अनि त्यहाँदेखि फेरि 13 पददेखि, फेरि म उहाँमाथि आफ्नो भरोसा राख्नेछु र फेरि हेर म र ती छोरा छोरीहरू जो परमेश्वरले मलाई दिनुभएको छ। 15 पद, छोरा छोरीहरू रगत र मासुको सहभागी भएका हुनाले उहाँ पनि मृत्युको सामर्थ्य भएको अर्थात शैतानलाई मृत्युद्वारा रद्दी पार्नलाई यिनैको सहभागी हुनुभयो। तल 17 पदमा लेखेको छ, सबै कुरामा आफ्ना भाइहरू जस्तै उहाँ बनिनुभयो। परमेश्वरलाई धेरै छोराहरू छोरीहरू चाहिएको, यिनै परमेश्वरले के गर्नुभयो, आफ्नो एउटै मात्र छोरोलाई परमेश्वरले रोप्नुभयो, गहुँको दाना जस्तै रोप्नुभयो। गहुँको दाना जमिनमा परेन मरेन भने त्यो एक्लै रहन्छ, तर मर्यो भने त्यसले धेरै फल बनाउँछ, थुप्रै बाली आयो। त्यो रोपेको बिउ जस्तै नै त्यस्तै स्वरूपमा थुप्रै अरू बालीहरू आयो। आज तपाईँ नि म त्यही हुँ, किनकि परमेश्वरले आफ्नो एउटै मात्र छोरोलाई रोप्नु भयो। उहाँ त परमेश्वर हुनुहुन्थ्यो, यसकारण उहाँले यो गर्नुभयो। होइन, अब्राहमले पनि, ऊ त अब्राहम त मान्छे नै थियो नि, 22 अध्यायमा हेर्नुहोस् त, अब्राहमको पनि एउटै मात्र छोरो थियो। हुन त अब्राहमको वास्तवमा 2 छोरा हो, तर पनि एउटा चाहिँ शरीर अनुसार जन्मेको छोरो इसहाकलाई चाहिँ परमेश्वरले छोरो गर्नुहुन्न, तर प्रतिज्ञा अनुसारको छोरोलाई, माफ गर्नु, इस्माएललाई चाहिँ परमेश्वरले छोरो गर्नुहुन्न, इसहाकलाई चाहिँ परमेश्वरले भन्नुहुन्छ त्यहाँ 2 पदमा, तेरो छोरो अर्थात तैँले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरियाको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर, तेरो एउटै छोरो। अनि त्यहाँदेखि फेरि गइकन हामीहरू 12 पदमा पनि पढ्छौ, किनकि अब मैले थाहा पाएँ त परमेश्वरसँग डराउँदो रहेछस्, किनकि तेरो छोरो तेरो एकमात्र छोरालाई पनि मबाट तैँले रोकेर राखिनस्। अनि यसकारण परमेश्वरले 16 पदमा आशिष दिनुभयो अब्राहमलाई, परमप्रभु भन्नुहुन्छ मैले आफ्नै नाउँमा शपथ खाएको छु किनकि तैँले यो काम गरिस्, तेरो छोरो अर्थात तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय तँलाई आशिष दिनेछु। अनि त्यो एउटै छोरो इसहाकलाई रोपेको कारणले अब्राहमको सन्तान आज यति थुप्रै भएर गयो, यहाँसम्म कि तपाईँ अनि म जस्ता अन्य जातिहरू, हामी त यहुदी जातका त होइनौ नि, हामी त अन्य जाति, र पनि गलाती 3:13-14 लेखे अनुसार प्रभु येशूको हाम्रो लागि श्राप बन्नुभयो, क्रुसमा झुन्डिनुभयो, अनि हामी अन्य जातिहरूले पनि अब्राहमको आशिष हामीले पनि पायौं, अनि प्रतिज्ञा गरिएको पवित्र आत्मा विश्वासद्वारा हामीले पनि पायौं। हामी ख्रिस्ट येशूका भएका हुनाले हामी अब्राहमको सन्तान भयौं। परमेश्वरले अब्राहमलाई पनि, किनकि इसहाकलाई परमेश्वरले रोप्ने काम गर्यो, अनि परमेश्वरले यति धेरै इसहाकहरू परमेश्वरले दिनुभयो, आज हामी अन्य जातिहरू पनि अब्राहमको सन्तान भयौं। युहन्ना बप्तिस्मा दिने मान्छेले त एकदमै रिसाएर ती शास्त्री फरिसीहरूलाई के भनेको, तिमीहरू के घमन्ड गर्छौ हामी अब्राहमका सन्तान हौ भनेर, तिमीहरू के घमन्ड गर्छौ, परमेश्वरले चाहनुभयो भने यी ढुङ्गाहरूबाट पनि अब्राहमको सन्तान निकाल्न सक्नुहुन्छ। युहन्ना बप्तिस्मा दिने मान्छेले त त्यसरी भनेको ती शास्त्री फरिसीहरूलाई, हो परमेश्वरले त ती ढुङ्गाहरूबाट पनि अब्राहमको सन्तान निकाल्न सक्नुहुन्थ्यो। परमेश्वरजी पितासँग त्यो शक्ति छ, त्यो सामर्थ्य, उहाँ त सर्वशक्तिमान हुनुहुन्छ, त्यो ढुङ्गाबाट चाहिँ परमेश्वरले भन्नु मात्र हुन्छ अब्राहमको सन्तान फुट्टै एकजना आयो यताबाट पनि अब्राहमको सन्तान त्यहाँदेखि त कति थुप्रो सन्तान परमेश्वरले बनाउन सक्नुहुन्थ्यो यो नको भनाइ चाहिँ त्यो तर परमेश्वरले कहिल्यै पनि त्यस प्रकारले आफ्नो कुरो परमेश्वरले बदलनु हुन्न अब्राहमको सन्तान हुनु हो भनेदेखि इसाहकलाई चाहिँ रोप्ने काम गर्न पर्छ अनि इसाहक चाहिँ इसाहक मरेपछि त्यस्तै खालको धेरै अरू इसाहकहरू आउनेछन् प्रियहरू समर्पण 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 भन्छौ नि हामीहरू यही नै हो समर्पण तपाईँ अनि म मर्नको लागि तयार छौ के किन होला उदार स्थानमा त्यति लाखौं इजरायलीहरूलाई परमेश्वरले गाड्नुभयो परमेश्वरले गाड्नुभयो तिनीहरूलाई अनि बाँकीहरूलाई मात्रै परमेश्वरले यर्दन पारी प्रतिज्ञाको मुलुकमा लगेर रोप्नुभयो उदार स्थानमा चाहिँ ती इजरायलीहरू गाडिए हजारौं लखौंको संख्यामा ती इजरायलीहरू गाडिए उदार स्थानमा चाहिँ तर परमेश्वरले प्रतिज्ञाको मुलुकमा पारी यर्दन पारी लगेर चाहिँ परमेश्वरले रोप्नुभयो गाड्नु भएन परमेश्वरले रोप्नु अनि रोपेका बिउहरूबाट चाहिँ बौरी उठाएको जीवन भित्रबाट फुटेर निस्केको ख्रिस्ट येशूको जीवन पाएका आशिष पाएका परमेश्वरका सन्तानहरू त्यहाँ आए उद्धार स्थानमा परमेश्वरले किन बिउ छर्नु भएन किनकि बालुवै बालुवा मात्रै छ उद्धार स्थानमा कुन यस्तो मूर्ख मान्छे होला जसले उद्धार स्थानमा केही कुरो रोप्छ उद्धार स्थानमा त रोप्दैन किनकि बालुवै बालुवा मात्रै छ त्यो रोप्यो भने पनि असल बिउ नै रोप्यो भने पनि त्यहाँबाट केही पनि हुँदैन किनकि बालुवै बालुवा मात्रै छ त्यहाँ चाहिँ मरेकाहरू गाड्ने ठाउँ मात्रै हो त्यो उद्धार स्थान चाहिँ तर रोप्ने ठाउँ चाहिँ दुध र मह बग्ने देशमा त्यहाँ चाहिँ रोप्ने ठाउँ हो अनि परमेश्वरले तपाईँ र मलाई चाहिँ उजाड स्थानमा गाड्नु भएन भाइ बहिनीहरू हो हामीलाई यर्दन पारी दुध र मह बग्ने देशमा परमेश्वरले लगेर रोप्नु भएको छ किन रोप्नु भएको किनकि परमेश्वरले हामीहरूबाट हामीहरू जस्तै प्रभु येशूमा विश्वास गर्ने उद्धार पाएका मुक्ति पाएका परमेश्वरका अरू सन्तानहरूलाई परमेश्वरले ल्याउन चाहनुहुन्छ देख्नुहुन्छ हामी त गाडिएकाहरू होइनौ हामी त रोपिएकाहरू त्यो एक तोडा पाउने मात्रै त्यो दासले खाल्डो खन्यो अनि खाल्डो खनेर त्यहाँदेखि त्यो सुनको पाता त्यहाँभित्र लगाएर छोपेर राख्यो त्यो चाहिँ त्यसले गाडेको रोपेको होइन किनकि सुनको पाता त्यस प्रकारले त्यसमा त जीवन नै छैन त्यस प्रकारले गाडेर त्यसबाट केही पनि आउँदैन त्यो चाहिँ गाडेको हो रोपेको होइन अनि आज धेरैले प्रभुबाट पाएका गुणहरू प्रभुबाट पाएका असल वरदानहरू जमिनभित्र गाडेर राखेका छन् चोरले चोरेर लैजान्छ भन्ने डरले हराउँछ भन्ने डरले गाडेर राखेका प्रियहरू हो गाड्ने कुरो त मरेका कुराहरूलाई गाडिन्छ जिउँदा कुराहरूलाई कसैले पनि गर्दैन थुप्रै कुराहरू मैले भन्न पर्ने कुरा चाहिँ नै यसै कारण म खालि एउटा कुरा भनेर शेष गर्छु तपाईँले प्रभुको कामको लागि जो दिनुहुन्छ त्यसमा प्रभुले आशिष दिनुहुन्छ बढाउनुहुन्छ यदि तपाईँले प्रभुको कामको लागि आफ्नो समय आफ्नो शक्ति आफ्नो सम्पत्ति आफ्नो कुनै पनि कुरो यता इमान्दारीसँग प्रभुको कामको लागि छुटाउनुहुन्छ भने थोरै मात्र ल्याउनुहुन्छ तपाईँले प्रभुले आशिष दिनुहुन्छ भने धेरै बनाउनुहुन्छ धेरैजनाको जीवनमा आशिष नै छैन आज किन छैन याद चाहिँ तपाईँलाई किनभने कि तपाईँले प्रभुको कामको लागि केही पनि छुट्याउनुहुन्न त्यो समय पनि तपाईँ आफ्नै लागि खर्च गर्नुहुन्छ त्यो पैसा सम्पत्ति पनि आफ्नै लागि खर्च गर्नुहुन्छ तपाईँको शक्ति पनि आफ्नै लागि खर्च गर्नुहुन्छ तपाईँको सुविधा पनि आफ्नै लागि खर्च गर्नुहुन्छ प्रभुको लागि केही पनि छैन अनि आशिष दिने बेलामा प्रभु आशिष दिनुहोस् प्रभु आशिष दिनुहोस् भन्नुहुन्छ. अघि नै मैले भने नि म त मार्क्स पढाउँथे स्कुलमा, शून्य छ, शून्य. शून्यलाई दसले गुनेदेखि कति हुन्छ, कति हुन्छ? होइन, त्यो दस त अलिकति कम्ती भयो, सयले गुनाउन. शून्यलाई सयले गुन्यो भनेदेखि कति हुन्छ? शून्यलाई हजारले गुन्यो भने कति हुन्छ? शून्यलाई लाखले गुन्यो भने शून्य नै हुन्छ. परमेश्वरको आशिष त थुप्रै नै छन्, तर त्यहाँ छैन. परमेश्वर भन्नुहुन्छ त्यसले मलाई केही त दिँदै दिँदैन, समय पनि दिँदैन, शक्ति पनि दिँदैन, सम्पत्ति पनि दिँदैन, केही पनि दिँदैन. जहिले पनि त्यसको विधि चाहिँ शून्य नै छ. आशिष त मैले नपठाएको होइन, प्रभु आशिष दिनुहोस् प्रभु आशिष दिनुहोस् प्रभु भन्नुहुन्छ. हो, कति आशिष चाहियो दिन्छु म, तर जति परमेश्वरले आशिष दिनुभयो पछि शून्यलाई जतिकै आशिष गुनेपछि पनि शून्य नै हुन्छ. आज हामीले यो कुरो बुझेर जुन नापले हामीहरू छर्छौँ नि त्यही नापले हामीहरू पाउँछौँ. पैसा दिने कुरोको सम्बन्धमा त म प्रभुलाई धन्यवाद चाहन्छु, तपाईँहरूले एकदमै दिइराख्नु भएको छ. तर दिनुपर्ने कुरो चाहिँ पैसा मात्र होइन है, दिनुपर्ने कुरो चाहिँ हाम्रो शक्ति, हाम्रो समय, हाम्रो सम्पत्ति मात्र होइन, हाम्रो सर्वस्व, सबै कुरो हामीले प्रभुलाई दियौँ भनेदेखि हामीले रोपेको कुराले चाहिँ धेरै आशिष आउँछ, धेरै फल पाउँछ. गाड्नेहरू होइनौँ हामीहरू, हामीहरू रोप्नेहरू हौ. यसकारण म तपाईँलाई आज लो, कतिजनाले तपाईँले आफ्नो जीवन प्रभुलाई दिनुहुन्छ, हात उठाउनुहोस् वा त उठ्नुहोस् भन्दिनँ, म भन्दिनँ. म एकछिन तपाईँलाई चुपचाप बस्न लाउँछु. सबैजना आफ्नो आँखा चिम्म गर्नुहोस्, अहिले सुनेको यो वचन एकछिन मनन गर्नुहोस्, एकछिन मनन गर्नुहोस्. सबैजना आफ्नो आँखा चिम्म गरौँ. आज यो समर्पणको दिन, आज हामी कतिजना भन्छौँ, कतिजनाले आज आफ्नो जीवन प्रभुलाई समर्पण गर्नुभयो. हामीले त अघि नै गरिसकेका थियौँ, प्रभुलाई समर्पण गरिसके. कतिजना हाम्रा यहाँ विश्वासी भाइ बहिनीहरू छन् जुनहरूले अझसम्म बप्तिस्माको कदमसम्म पनि उठाएका छैनन्, अझसम्म पनि ख्रिस्चियन भएकै छैनन्, तपाईँहरूको लागि पनि एउटा चुनौती हो. हामी कतिजना भन्छौ, प्रभु जुन नापले म छर्छु त्यही नापले मैले फिर्ता पाउने रहेछु. यसका नै त म उदार चित्तले थोरै छर्नेले थोरै कटनी गर्छ, धेरै छर्नेले धेरै कटनी गर्छ. यसकारण म जति मैले दिन पर्ने समय, शक्ति, सम्पत्ति, मेरो सर्वस्व तपाईँलाई दिनलाई म तयार छु. मनमनै भनौँ प्रभुलाई, प्रार्थना गरौँ, क्षमा मागौँ प्रभुलाई. प्रभु मैले कन्जुस्याई गरेँ, अहिलेसम्म मैले कन्जुस्याई गरेँ, त्यस हिसाबले मैले आशिष पाएको छु, तर आज म कन्जुस्याई गर्न चाहन्न. तपाईँलाई म एकदम प्रशस्तसँग मैले भ्याएसम्म दिनलाई म तयार छु. मनमनै प्रार्थना गर्छु. हामीले चढाएका यी सबै प्रार्थनाहरू तपाईँले सुन्नुभएको छ प्यारो पिता परमेश्वर, अनि हामीको यो समर्पण तपाईँले ग्रहण गर्नुहोस् अनि हामीलाई आशिष दिनुहोस् प्रभु येशु ख्रिस्टको नाममा. अनि प्रभु येशु ख्रिस्टको अनुग्रह, परमेश्वर पिताको प्रेम अनि पवित्र आत्माको संगति हामी सबैजनासँग सदा सर्वदा रहौँ. आमेन. सबैलाई जय मसीह.